आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
वचनले प्यास मेट्न कति आए कति गए, प्रेमदी प्यास मेट्न यसो मात्र धरतीमा आए। ओ वचनले प्यास मेट्न कति आए कति गए, प्रेमदी प्यास मेट्न यसो मात्र धरतीमा आए। यसो बिना हो, यसो बिना हो, प्यास मेटिन्न जीवनको, हो प्यास मेटिन्न जीवनको, यसो बिना कति आए कति गए, थाकेकालाई विश्राम दिन यसो मात्र धरतीमा आए। ओ दुखीलाई आँसु पुछ्न कति आए कति गए थाकेकालाई विश्राम दिन यसु मात्र धरतीमा आए यसु बिना हो यसु बिना
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, म तपाई सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईहरूको सुन्दर पत्रहरूको लागि। तपाईहरूले नियमित रूपमा यो कार्यक्रम अध्ययनमा समय दिइरहनु भएको छ अनि यो कुरा सुन्दा मलाई धेरै खुशी लागेको छ कि तपाई धेरैले यो आत्मिक कार्यक्रमबाट बाइबलका रहस्यमय कुराहरू पनि सिकिरहनु भएको छ, तपाईँको आत्मिक जीवनको लागि लाभप्रद भइरहेको छ। यही नै हाम्रो वास्तविक उद्देश्य हो र आउने दिनमा पनि यसरी नै आशिषित हुनुहुनेछ। तर तपाईँहरूले यो कार्यक्रमलाई जसरी सुनिरहनु भएको छ त्यसरी नै नियमित रूपमा सुन्नुहोला। आफ्ना परिवारलाई पनि, साथीभाइ मण्डलीका विश्वासी परिवारहरूलाई पनि सुनाउन यो तपाईहरूले कष्ट गरिदिनुहोला, उनीहरूलाई उत्साह दिनुहोला, ताकि उनीहरूले पनि तपाईहरूले जस्तै आत्मिक रूपमा आशिषित भएर, विश्वासमा दरिलो भएर, अनुग्रहमा र प्रभुको प्रेममा बढ्न सकुन्। श्रोता, म आशा गर्दछु कि आउने दिनमा यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन, आफ्ना सुझावहरू हामीलाई दिन भुल्नुहुने छैन। हामी पनि तपाईँहरूको पत्रको यथासम्भव चाँडोभन्दा चाँडो उत्तर दिनेछौ। याद राख्नुहोस्, हामीले तपाईँहरूको लागि निरन्तर प्रार्थना गरिरहेका छौं। तपाईँहरूले पठाउनुभएका जुन जुन प्रार्थनाका विषयहरू छन् हामीले प्रभुमा सधैँ उठाइरहेका छौं। हुन्छ श्रोता, अब हामी आफ्नो बाइबल अध्ययनतिर प्रवेश गरौं। आज हामी बाइबल अध्ययन रोमी 9 अध्याय 25 पददेखि 33 पदसम्मबाट देख्नेछौ। यहाँ हामी सबभन्दा पहिले देख्नेछौ शास्त्रीय अगमबाड़ीहरूमा अन्य जातिहरूको चुनाव, शास्त्रीय भविष्यवाणीहरूमा अन्य जातिहरूको चुनाव। यो 9 अध्यायको अन्तिम खण्ड हो। पाओले यसको स्पष्ट पारिसकेका छन् कि इसरायल राष्ट्र परमेश्वरको सर्वोच्च सर्वभौसत्ता इच्छाद्वारा चुनिएका थिए। तिनीहरूको सद्गुणको कारण, तिनीहरूको महानताको कारणले होइन, परमेश्वरले त्यस जातिलाई चुन्नु मात्र नभएर र उहाँका फर्किने विश्वास गर्ने त्यस राष्ट्रमा हुनेहरूलाई वा ती इसरायलीहरूलाई उद्धार मात्र गर्नु भएन, तर अन्य जातिहरूको बीचमा उहाँको नाउँको खातिर मानिसहरूलाई बोलाइरहनु भएको छ। रोमी 9 अध्याय 25 र 26 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, जस्तो होसेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ, जुनहरू मेरा मानिसहरू थिएनन् तिनीहरूलाई म मेरो प्रजा तुल्याउनेछु, र जसलाई मैले प्रेम गरेको थिइन त्यसलाई म मेरो प्रिय भन्नेछु, अनि जहाँ तिमीहरू मेरो प्रजा होइनौ भनी तिनीहरूलाई भनिएको थियो त्यही तिनीहरू जीवित परमेश्वरको सन्तान कहलाइनेछन्। मित्र, यो कथन होसे दुई अध्याय तेइस पदबाट लिइएको कथन हो, उद्धृत गरिएको कथन हो, र यसले इसरायल राष्ट्रको संकेत गर्दछ। पत्रुस यस भविष्यवाणीलाई उसको दिनमा रहने बाँकी रहेका सत्य भक्त विश्वासीहरूको निम्ति संकेत गर्दछन्, जुनले राष्ट्रलाई स्थिर बनायो। उसको जातिहरू जो ख्रिष्टमा फर्के थिए, पत्रुस भन्छन् दोस्रो पत्रुस दुई अध्याय नौ र दश पदमा, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हो, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको श्रेष्ठता तिमीहरूले देखाओ। तिमीहरू बितेका समयमा प्रजा थिएनौ, तर अहिले परमेश्वरको प्रजा भएका छौ। कृपा पाएका थिएनौ, तर अहिले पाएका छौ। अनि पद छब्बीसको दोस्रो भविष्यवाणी होसेको पुस्तक एक अध्याय दशबाटको उद्धृत हो, र यसले पृथ्वीका कुनै स्थानमा रहने अन्य जातिहरू जो ख्रिष्टमा अहिले फर्केका छन् वा पछि भविष्यमा फर्कनेछन् तिनीहरूको संकेत गर्दछ। याकुबले यसलाई यसरी राख्छन्, प्रेरित पन्ध्र अध्याय सत्र पदमा, औ बाँकी रहेका मानिसहरूले परमप्रभुलाई खोज्न सकुन्, र सबै अन्य जातिहरूले जसमाथि मेरो नाउँ प्रकट भएको छ प्रकट गरिएको छ। यसरी नै सुसमाचार तपाई र म रहेको एसिया महादेशमा पुगेथ्यो। उहाँले सुसमाचार युरोपमा यस कारण पठाउनु भएन किनभने त्यहाँका मानिसहरू सर्वश्रेष्ठ थिए। कोही कोही यी सेता जातिहरू यस्ता सोच्दछन् कि तिनीहरू श्रेष्ठ सर्वश्रेष्ठ जातिहरू हुन्। मित्र, तिनीहरू सर्वश्रेष्ठ होइनन्। पावलको दिनमा हाम्रो छिमेकी राष्ट्र चिनीहरू अर्थात चाइनिजहरू युरोपवासी अमेरिकावासीहरूको पुर्खाहरूभन्दा धेरै अगाडि प्रगतिमा थिए। प्राय आजकल पश्चिम मुलुकमा हुने सभ्य सेता जाति भनौँदाहरू त्यस बेला युरोपका जंगलहरूमा घुमिरहेका थिए, डुलिरहेका थिए। तिनीहरू असभ्य थिए। के तपाईँ सोच्नुहुन्छ कि तिनीहरू श्रेष्ठ जाति भएकोले गर्दा सुसमाचार तिनीहरू कहाँ लगिएको थियो? पद सोह्र अनुसार यो न त इच्छा गर्नेको न काम गर्नेको तर कृपा देखाउने परमेश्वरको हो, अनि त्यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्। छब्बीस पदमा भनिएको छ, अनि जहाँ तिनीहरू मेरो प्रजा होइनौ भनी तिनीहरूलाई भनिएको थियो त्यही तिनीहरू जीवित परमेश्वरको सन्तान कहलाइनेछन्। अनि सत्ताइस र अठाइस पदमा भनिएको छ, इसरायलको बारेमा यसैया घोषणा गर्छन्, इसरायलको सन्तानको संख्या समुद्रको बालुवा जतिकै भए पनि बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ, किनकि प्रभुले पृथ्वीमा उहाँका दण्डको आज्ञा दृढ़ता र शीघ्रता साथ पूर्ण गर्नुहुनेछ। मित्र, यो कथन पाउले यसैया दश अध्याय बाइसदेखि तेइस पदबाट प्रयोग गरेका छन्। इसरायलमा बाँकी रहने सत्य भक्त जनहरू महाक्लेश संकष्टकाल अवधिमा उद्धार पाउनेछन्। यदि तपाई प्रतिशतको बारेमा हेर्न चाहनुहुन्छ भने आज करिब दुई तीन करोड यहुदी जनसंख्या पूरा विश्वभरमा छन्। महाक्लेश वा महासंकष्ट अवधिमा हामी जान्दछौ कि खालि 144,000 जनालाई मात्र छाप लगाइनेछ। यो कम संख्याको औसत हो, जबकि म विश्वास गर्दछु कि अरू यहुदीहरू पनि त्यस अवधिमा उद्धार पाउनेछन्। तर 144,000 जना चाहिँ उहाँको साक्षीहरू हुनेछन् र कम बाँकी रहेका सत्य भक्त जनहरू उद्धार पाउनेछन्। मित्र, यहुदीहरूको बीचमा उद्धार पाउने सधैँ बाँकी रहेको भक्त जनहरू छन्, अनि यो अन्य जातिहरूमा पनि सत्य छ। तिनीहरूको बीचमा पनि बाँकी रहेका भक्त विश्वासीहरू भएका छन्। अहिले मलाई यो नसोध्नुहोस् कि किन परमेश्वरले कृपा देखाउनुहुन्छ, यदि उहाँले खालि एकजना मात्र उद्धार गर्नुभए यसले परमेश्वरको कृपाको प्रकट गर्दछ, किनभने हामी कोही पनि उहाँको कृपा पाउने योग्यको छैनौ। अनि 29 पदमा भनिएको छ, यसैयाले यो भविष्यवाणी गरेका छन्, सेनाहरूका परमप्रभुले हाम्रा निम्ति सन्तान नछोड्नु भएको भए हामी सदोम जस्तै हुने थियौं र गमोरा समान बन्ने थियौं। यस पदमा पावल यसैयाको उद्धृत गरिरहेका छन्। यो अचम्भित पार्ने कथन हो, तर यो परमेश्वरको सर्वोच्चताको उचित चरम बिन्दु हो। अरू त के, चुनिएका राष्ट्र हाम्रो परमेश्वरप्रति विद्रोह र भ्रष्टतामा सदोम र गमोरा जस्तै हुन सक्ने थियो यदि उहाँले आफ्नो सर्वोच्च कृपामा हस्तक्षेप नगर्नु भए र बाँकी रहेका भक्तजनहरूलाई फेरि नियन्त्रणमा नपाउनु भएको भए। मित्र, यदि संसारमा हामीलाई नर्क जानबाट कुनै कुराले रोक्छ भने त्यो परमेश्वरको कृपा हो। यो हाम्रो धार्मिक कृत्य, धर्मकाण्ड, संस्कार र चर्च सदस्यताले गर्न सक्दैन। भनिएको छ, यसैयाले यो भविष्यवाणी गरेका छन्, सेनाहरूका परमप्रभुले हाम्रो निम्ति सन्तान नछोड्नु भएको भए हामी सदोम जस्तै हुने थियौं र गमोरा समान बन्ने थियौं। अनि 30 पदमा भनिएको छ, अब हामी के भनौं, धार्मिकताको पछि नलाग्ने अन्य जातिहरूले धार्मिकता प्राप्त गरेका छन्, अर्थात विश्वासद्वारा पाइने धार्मिकता। यो अति नै मज्जाको कथन हो। बिना काम अन्य जातिहरूले ख्रिष्टमा धार्मिकता पायो, किनभने परमेश्वरले तमाम आवश्यक काम गर्नुभयो र यसको हुनलाई इच्छा गर्नुभयो। पुरानो नियम शास्त्रले यसको भविष्यवाणी गरेथ्यो। हामीले देखिसकेका छौं कि अन्य जातिहरूले उद्धार पाउनेछन्। भनिएको छ, अब हामी के भनौं, धार्मिकताको पछि नलाग्ने अन्य जातिहरूले धार्मिकता प्राप्त गरेका छन्, अर्थात विश्वासद्वारा पाइने धार्मिकता। अनि 31 पदमा भनिएको छ, तर व्यवस्थामाथि आधारित भएको धार्मिकताको पछि लाग्ने त्यस इसरायलले त्यो व्यवस्था पूरा गर्न सकेन। मित्र, यो भयानक कथन हो। यहुदीहरूले मोसेक व्यवस्थाद्वारा आफ्नै धार्मिकताको उत्पादन गर्न अनि धार्मिकताको पैदा गर्न कोशिश गरे, तिनीहरू यसको उत्पादन गर्न सकेनन्। त्यस राष्ट्रलाई आज हेर्नुहोस्, धार्मिक मानिसहरू सुसन्देश लिएर पुग्न सबभन्दा कठिनको कुरा हो, अर्थात चर्च सदस्यहरू, मण्डली सदस्यहरू, परम्परावादी ख्रिस्टियनहरू, तिनीहरूका सुसमाचार लिएर जान सबभन्दा कठिनको कुरा हो, जो सोच्दछन् कि तिनीहरू उद्धार पाउनलाई योग्य छन्। तपाई कहिले पनि परमेश्वरको सर्वश्रेष्ठता र मानिसको उत्तरदायित्वको सम्झौता गर्न सक्नु हुने छैन, मेलमिलाप गर्न सक्नु हुने छैन। तर पावल यहाँ स्पष्ट पारिरहेका छन् कि यदि तपाई उद्धार पाउन गइरहनु भएको छ भने यो तपाईँको उत्तरदायित्व हो। जो कोही उहाँ कहाँ आउँछन्, अनि उहाँ योहना 3:37 पदमा भन्नुहुन्छ, उहाँ कहाँ आउनेलाई म कुनै रीतिले पनि त्याग्ने छुइन। तपाई आउन सक्नुहुन्छ, तपाई टाढा किनारमा उभिएर यो नभन्नुहोस्, म चुनिएको छुइन। अनि चुनिएका को हुन् त? यदि तपाई उद्धार पाउन चाहनुहुन्छ भने तपाई चुनिएको जन हुनुहुन्छ। यदि तपाई उद्धार पाउन चाहनुहुन्न भने तपाई चुनिएको जन हुनुहुन्न। म स्वतन्त्र इच्छा र चुनावको मेलमिलाप गर्न सक्दिन। मैले आफ्नो जीवनमा आफ्नो अनुभव अनुसार भन्न सक्छु कि परमेश्वर सर्वश्रेष्ठ सर्वभाव सत्ता परमेश्वर हुनुहुन्छ र उहाँ आफ्नो इच्छा अनुसार यो गर्न गइरहनु भएको छ र उहाँको इच्छा सधैँ ठिक अनि बिल्कुल सही हुन्छ। उहाँसँग कुनै अधार्मिकता छैन, उहाँले गलत गर्नुहुने छैन। मानिसले गलत गर्न सक्छ, गल्ती गर्न सक्छ, तैपनि मानिसहरूले तिनीहरूमा विश्वास गर्छन्। मेरो मित्र, किन तपाईँ परमेश्वरमा विश्वास र भरोसा गर्नुहुन्न? उहाँ धार्मिक हुनुहुन्छ, उहाँ भला हुनुहुन्छ र उहाँ जे गर्नुहुन्छ उहाँले यो असल गर्नुहुनेछ। भनिएको छ 31 पदमा, तर व्यवस्थामाथि आधारित भएको धार्मिकताको पछि लाग्ने त्यस इसरायलले त्यो व्यवस्था पूरा गर्न सकेन। अनि 32 र 33 पदमा पनि भनिएको छ, किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्ठाने र तिनीहरूले विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लडेका छन्। जस्तो लेखिएको छ, हेर म सियोनमा एउटा ढुङ्गा राख्दछु जसमा मानिसहरूलाई ठेस लाग्छ, एउटा चट्टान जसले तिनीहरूलाई लडाउँछ, तर उहाँमा भरोसा राख्ने कोही शर्ममा पारिने छैन। यो कथन दुवै यसैया 8:14 र यसैया 28:16 उद्धृत गरिएको हो। यहुदीहरू ठोक्कर लागेर लडे। अन्य जातिहरूको निम्ति क्रूस मूर्खताको कुरो हो, तर विश्वास गर्ने चाहे यहुदी होस् या अन्य जाति उद्धार पाउनेछ। नम्र विनम्र मन सरल विश्वासमा आउनेछ र उद्धार पाउनेछ। तर शारीरिक मानिस अझै पनि आफ्नै केही स्वाभाविक प्रक्रियाहरूद्वारा आफ्नो प्रयत्नहरूद्वारा उद्धारको उत्पादन गर्न कोशिश गर्नेछन्। तिनीहरू परमेश्वरको सर्वश्रेष्ठता र मानिसको उत्तरदायित्वको मेलमिलाप गर्न कोशिश गर्नेछन्। मानव मानिसको सानो दिमाग खोपडी योग्य र अभ्रान्त छ। भनिएको छ 31-33, तर व्यवस्थामाथि आश्रित भएको धार्मिकताको पछि लाग्ने त्यस इसरायलले त्यो व्यवस्था पूरा गर्न सकेन। किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्ठाने र तिनीहरूले विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लडेका छन्। जस्तो लेखिएको छ, हेर म सियोनमा एउटा ढुङ्गा राख्दछु जसमा मानिसहरूलाई ठेस लाग्छ, एउटा चट्टान जसले तिनीहरूलाई लडाउँछ, तर उहाँमा भरोसा राख्ने कोही शर्ममा पारिने छैन। हाम्रो उद्धारको लागि धर्म कर्ममा विश्वास गर्छौं भने हामी लड्छौं, तर हामी प्रभुमा उहाँको उद्धारको कार्यमा भरोसा राख्छौं भने हामी शर्ममा पर्ने छैनौं, उद्धार पाउनेछौ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
संघर्ष को जी टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473567 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।